正面に入ってます。والسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن أول بيت وضع للناس الذي ببكة مبارك وهدى للعالم، فيه آيات بينات مقام إبراهيم، من دخله كان آمنا، ولله على الناس حج البيت من استطاع إليه سبيلا، ومن كفر فإن الله غني عن العالمين. وقال تعالى: كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله. وقال تعالى: وأمرهم شورى بينهم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اسلام کا ایک دستور یہ ہے کہ وہ کسی صفت، کسی نیکی اور کسی اچھے مقصد کا جب حکم دیتا ہے تو صفت کو حاصل کرنے کا پورا تفصیلی طریقہ کار بھی بتاتا ہے. ایسا نہیں ہوتا کہ صرف نیک بنو اس کی تلقین کر دی جائے، آپس میں متحد لوگوں صرف اس کی ہدایت کر دی جائے، یہ نہیں ہوتا. بلکہ کیسے نیک بنو اور کیسے ایک بنو، کیسے متحد رہو، کیسے تمہاری پوری اجتماعی طاقت سماج میں اچھائیاں پھیلانے میں صرف ہو اور آسانی کے ساتھ ساتھ، اس جملے پر بہت غور کیجیے گا کہ اور آسانی کے ساتھ ساتھ، اور تمہاری پوری صلاحیتیں اور طاقتیں سماج سے برائیوں کو دور کرنے میں صرف ہوں اور آسانی کے ساتھ اور کامیابی کے ساتھ ساتھ. اس کا پورا سسٹم اور تفصیلی طریقہ کار اسلام نے دیا تھا. جب تک مسلمانوں میں اسلام کی صحیح سمجھ دے اور وہ ان مقاصد کو حاصل کرنے کے لیے صرف تمناؤں اور دعاؤں پر اکتفا نہ کرتے ہوئے ان مقاصد کو حاصل کرنے کے لیے بتائے گئے طریقہ کار کو اختیار کرتے رہے، تو یہ دنیا حال میں اسباب ہے، وہ جن مقاصد کو حاصل کرنے کی محنت کرتے تھے وہ مقاصد حاصل کرنے میں وہ کامیاب ہوتے، اور اس کی سیدھی وجہ یہ ہے یہ کوئی موجودہ کرامت نہیں تھی بلکہ ان مقاصد کو حاصل کرنے کا جو سسٹم، جو تفصیلی طریقہ کار اور ایک پورا انتظامی ڈھانچہ، جو آرگنائزیشنل اسٹرکچر، جو اجتماعی جدوجہد کا طریقہ کار بتایا اور سکھایا گیا تھا، پریکٹیکلی ان کو دکھایا اور سکھایا گیا تھا، وہ جب اس طریقہ کار کو اختیار کرتے چلے گئے تو کامیابیوں کی معراج پر پہنچتے تھے۔ اس سسٹم کے بارے میں چند باتیں اللہ کرے کہ میں اس وقت آپ کے سامنے پیش کر سکوں، اور انتہائی خوشی ہے مجھے کہ یہاں اس سسٹم کی تفصیلات بیان کرنے کی ہمت مجھے اس لیے پڑ رہی ہے کہ آپ اس سلسلے میں بہت اچھی پہل کر چکے، اور اس لیے مجھے ایسا محسوس ہوتا ہے کہ چونکہ آپ کے قدم اٹھ چکے اس سمت میں، تو اگر اس سلسلے کی چند باتیں اور آپ کے ذہن میں تازہ ہو جائیں تو آپ کی ہمت بھی بڑھے گی، آپ کی اپنے علماء پر اعتماد اور بڑھے گا، اور وہ جو سسٹم جب آپ کے سامنے اس کی تھوڑی تفصیلات اور بھی آئیں گی تو انشاءاللہ پھر اللہ نے چاہا تو آپ اپنے ایک شہر کو ایک مثالی شہر بنانے میں کامیاب ہو جائیں۔ مقاصد جن پر اسلام بہت زور دیتا ہے، میں پہلے وہ مقصد اسلام کی جو گرو ہے بنیادی دو مقصد بیان کرنا چاہتا ہوں۔ ایک تو اسلام اس پر زور دیتا ہے کہ اے انسان اپنے رب سے ایک زندہ تعلق قائم کرو، اپنے رب سے زندہ تعلق قائم کرو، ایک قانونی رشتہ کافی نہیں ہے، ایک محبت بھرا رشتہ بناؤ۔ قانونی رشتہ دنیا میں کہیں بھی کافی نہیں سمجھا جاتا، کوئی اولاد اپنے ماں باپ سے صرف قانونی رشتہ رکھتے ہیں، نہ محبت نہ خدمت، تو کون سے ماں باپ اپنی اولاد سے خوش ہوں گے؟ اور اسی طرح اگر کوئی ماں باپ اپنی اولاد سے صرف قانونی رشتہ ہے تو کہاں اولاد کے دل میں ماں باپ کی محبت ہوگی؟ کوئی شوہر اپنی بیوی سے، کوئی بیوی اپنے شوہر سے صرف قانونی رشتہ رکھے، دل سے محبت نہ ہو تو کسی کو کوئی بھی قبول نہیں کرتا۔ سوچے ذرا وہ شدید پروردگار جس نے اپنے لیے کچھ نہیں بنایا، جو کچھ بنایا دنیا سے آخرت تک وہ سب اور صرف اپنے بندوں اور بندیوں کے لیے بنایا، اگر بندے اور بندی اس سے صرف قانونی رشتہ رکھے تو کیا وہ رب کو پسند آئے؟ حد یہ ہے کہ اس رب نے اپنے لیے تو نہ سورج بنایا، نہ چاند بنایا، نہ زمین بنائی، نہ آسمان بنائے، حد یہ ہے کہ اس نے تو اپنے لیے جنت بھی نہیں بنائی، جو بنایا اپنے لیے اور آپ کے لیے اور اپنے بندوں اور بندوں کے لیے، کچھ بھی نہیں بنایا اس نے۔ اتنا پیار کرنے والا رب جس کو اس کے بندوں اور بندیوں سے کوئی نفع نہیں پہنچنے والا،
उससे भी हम सिर्फ कानूनी ताल्लुक रखते हैं और कोई ताल्लुक दिल का, मोहब्बत का, वफा का, एहतराम का, याद का, इताअत का, ये ताल्लुक न हो तो कैसे वो लोग इसको पसंद करेगा और माँ इस पर नाराज नहीं होगा। तो उसमें अपने से ताल्लुक जोड़ने के लिए और उस मोहब्बत को ताजा रखने के लिए और धीरे धीरे चुपके चुपके बढ़ाते रहने के लिए उसने नमाज का अमल दिया। मकसद ही नमाज है। और इस नमाज के मकसद के लिए उसके साथ नमाज के जरिए से अल्लाह से अपने रिश्ते को मोहब्बत का रंग देने के मकसद से उसने नमाज दी और नमाज का ऐसा सिस्टम दे दिया कि उससे नमाजों की पाबंदी आसान भी हो जाए और नमाज के लिए दुनिया भर के शुरू से महफूज एक जगह बना दी जिसका नाम है मस्जिद। क्योंकि हम लोग जिंदगी भर रोजाना मस्जिदों में आते जाते रहते हैं तो हमें कुछ नया पद महसूस नहीं होता। जो गैर मुस्लिम मस्जिद में आता है उसे जो कुछ महसूस होता है वो लफ्जों में बयान भी नहीं कर पाता। ऐसी नूरानियत रूहानियत उसको महसूस होती है और उसको जब तक उसको न कलमा आता है न मांग आता है लेकिन मस्जिद में आकर अपने परवर निगाह से अपने ताल्लुक को बढ़ता हुआ वो भी महसूस करता है। एक मकसद तो अल्लाह ताला का इस्लाम का एक बुनियादी मकसद बंदों का अपने रब से प्यार भरा कर दो। और उसकी जगह उसका जरिया नमाज और उसकी जगह मस्जिद। एक दूसरा मकसद है इस्लाम का। इस्लाम ये चाहता है, जोर देता है कि तुम में से हर एक का रब से ताल्लुक भी अच्छा हो और तुम में से हर एक का आपस में एक दूसरे से ताल्लुक भी अच्छा हो। ये दो बुनियादी चीजें हैं, अपनी मुस्कान रब से ताल्लुक के सिलसिले की हिदायत है और आप ज़कात ये तुम्हारे आपस के ताल्लुक अच्छे हों ये उसकी हिदायत है। दो बुनियादी मकसद है इस्लाम। हर इंसान का रब से ताल्लुक अच्छा हो, हर इंसान का दूसरों से ताल्लुक अच्छा हो, अपने घर से शुरू हो, अपने माँ बाप से ताल्लुक अच्छा हो, अपनी बीवी बच्चों से ताल्लुक अच्छा हो, अपने भाइयों बहनों से अच्छा हो, अपनी औलादों के अलावा भाई बहनों की औलादों से अच्छा हो, अपनी बीवी के रिश्तेदारों से अच्छा हो, बीवी का ताल्लुक शौहर के रिश्तेदारों से अच्छा हो, फिर और आगे बढ़ो पड़ोसियों से अच्छा ताल्लुक हो, मोहल्ले के लोगों से अच्छा ताल्लुक हो, गांव के लोगों से, शहर के लोगों से, जिले के लोगों से, आम इंसान से, राह चल के अजनबियों से, थोड़ी देर के लिए ट्रेन और बस में साथ में सफर करने वालों से, ताल्लुक अच्छा हो, जानवरों से ताल्लुक अच्छा हो, परिंदों से ताल्लुक अच्छा हो, इस्लाम के रूह को समझाने की कोशिश है। क्योंकि इस जमाने में वो लोग जिनके अंदर आमाल अल्हम्दुलिल्लाह आप भी गए हैं, उनमें से अक्सरियत अगर जरा और आगे बढ़कर इन आमाल की रूह और असल हकीकत में उसको भी अपना ले तो दुनिया में निकल आता है। रह गई रस्म अदा रूह बिलाली, आमाल है गनीमत, कम से कम उस मजमे के अंदर भी यहां जाए। रूह क्या है नमाज की, रूह क्या है सका, मकसद क्या है, निशाना और हदफ क्या है, टारगेट क्या है, क्या चीज है जो निजात में पैदा करना चाहता है अल्लाह नमाज के जरिए और ज़कात के जरिए। एक होता है अमल, वो थोड़ी वक्त के लिए होता है, एक होता है मिजाज, वो मुस्तकिल होता है। एक आदमी का मिजाज में अगर हमदर्दी है, सखावत आ गई, तो अगर वो सो भी रहा है तब भी वो सही है। लेकिन एक आदमी के मिजाज में सखावत नहीं, मिजाज में बोल कंजूसी, हमदर्दी के बजाय खुदगर्दी, तो ये इंसान अगर किसी पर जुर्म नहीं भी कर रहा तब भी ये खुदगर्द। आप बात समझ रहे हैं, अमल को अमल के करते वक्त होगा और सिर्फ 24 घंटे इंसान के साथ रहे, तो नमाज के जरिए से सिफत पैदा करना है, ज़कात के जरिए से मिजाज का बनाना है। अब ये तो हुआ मकसद का मुख्तसर बयान। मैंने शुरू में कहा था कि जो मकासिद इस्लाम चाहता है वो ये कह नहीं छोड़ देता कि इस मकसद को हासिल करो, वो हमारी आसानी के लिए उस मकसद को हासिल करने का एक तफसीली निजाम बता देता है। मैं आज पढ़ी इन लहू और अब तेहू दे आलिंदा, हो सकता है कि उनसे उन्होंने तो तर्जी हुआ हो कि यह हज का मौका तो है ही, क्योंकि हमारी कुछ आयतें रिजर्व हैं, वो सीजन होती है सीजन, तो ये आयत तो आमतौर पर हुज्जात की तरफीत में हम लोग पढ़ते हैं, और आप सोच रहे होंगे क्या हजरत बहुत थकने, ये तो रजन शुरू हुआ है, बेहजा धन शुरू हुआ। लेकिन मैं कुछ सोच समझ नहीं आया, मस्जिद जिसका जिक्र है यहां दुनिया की पहली मस्जिद, ये अव्वल बैत खाने काबा मस्जिद हराम, उसकी दो किस्म की सिफात बयान के लिए मुबारक महूदन मिलाएंगे। वो ये वो मस्जिद है कि जिससे दो चीजें पूरी दुनिया में फैलती हैं, पूरे आलम में फैलती हैं, एक है बरकत और एक है हिदायत। और दिलचस्प बात यह है कि हिदायत के लफ्ज का तस्करा बाद में हुआ है, बरकत के लफ्ज का तस्करा पहले हुआ है। अगर हम मौलवी लोग इबारत लिखते तो ये कभी तरतीब हमारे हम न पसंद करते, हम हुदन व मुबारकन बोलते, और अभी भी डर है कि कहीं कुछ कुरान में गौर माजल्ला सपने में, लेकिन क्या इशारा सिस्टम जो बनाया अल्लाह ने बताया कि बदतर तरतीब होती है खाने काबा से पूजा करते हैं, मुस्लिम नहीं था, निर्मोमिन नहीं था, बल्कि निर्मीन था। दुनिया की तमाम मखलूकात को बरकत मिलती है खाने काबा से, क्या अजीब अजीब है बरपेटा। पहले जमाने में हमारे आपके दादा परदादा के जमाने में पैसे कम होते थे, आमदनी कम होती थी, मगर जिंदगियों में खुशियां और मोहब्बतें भरी हुई थी। उसी को बरकत है। वक्त भी बहुत था सबके पास, आमदनी में बहुत बरकत होती थी। अजीब नियमत है बरकत, दुनिया की सबसे कीमती नियमत बरकत। अगर किसी की जिंदगी में बरकत आ गई, किसी को बरकत की नियमत मिल गई, वो यकीन कामयाब। यूं समझिए कि जैसे ये बिजली इलेक्ट्रिक ये बनती तो है डैम्स में, दरिया के किनारे या डैम्स में या पेट्रोल से, वहां से ये आती है पावर हाउस में, पावर हाउस से आती है सब स्टेशन में, सब स्टेशन से आती है ट्रांसफार्मर में, और ट्रांसफार्मर से ही मेरे और आपके घरों के घरों में आती है। तो जिस मस्जिद का निर्माण दुरुस्त होता है, मस्जिद जो है वो बिल्कुल यूं समझिए कि वो ट्रांसफार्मर है। बैतुल्लाह से बरकत आएगी पहले मस्जिद में। अब जिसका ताल्लुक मस्जिद से सही है और जिस मस्जिद का इंतजाम सही है, जिस मस्जिद में वाकई आमारे मसाजिद होते हैं, उस मस्जिद के चारों तरफ की आबादी में बरकत फैलकर रहती है, और वो चारों तरफ की आबादी में किसी मजहब किसी रात किसी बिरादरी की कोई तकलीफ नहीं आने लगी। यह अल्लाह ने एक सिस्टम दिया, और रहमत आलम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ने हमको मौका दिया और हालात ऐसे बना दिए कि इस सिस्टम को गहराई से समझकर उन्होंने अपनी जमाने में जो मस्जिदें मस्जिदों का निजाम चलाया, उसमें हर मस्जिद के चारों तरफ की आबादी में बरकत तकसीम होती थी। इस हद तक होती थी कि उस मस्जिद की चारों तरफ की आबादी में कोई अगर परेशान होता था तो रात के अंधेरे में भी वो कहीं और जाने के बजाय मस्जिद आता था। चाहे वो कहीं उसे बिल्कुल यकीन होता था कि यहां मेरी जरूरत का इंतजाम होगा। ये सिस्टम और मस्जिद के अंदर एक बेहतरीन समझदार लोगों की एक जमात होती थी, जिसका एक रहबर होता था जो उस मस्जिद का इमाम होता था, और वो इमाम अपने साथियों की मशवरे से बाकायदा एक बेहतरीन सिस्टम सिखाया था अल्लाह के रसूल ने मशवरे का। उसको भी मैं अभी गुजारिश करूंगी। उस जरिए से दुनिया की हर लिहाज से तरक्की का मरकज, तरक्की के मशवरों और मंसूबों का मरकज मस्जिद होता है, और इमाम मस्जिद का इमाम वो अपनी पूरी आजादी का अपने आप को खिदमत गुजार है। मैं हाजिर हूं पूरे मोहल्ले और पूरे पड़ोस में, और वो नमाजियों की सलाहियतों और वसाइल को बड़ी खूबसूरत तरीके पर ईमानदारी और ज्ञानदारी से बाहम मशवरे के साथ इस्तेमाल करते हैं। जो लोग तारीख की किताबें पढ़ते हैं वो इसलिए बहुत मायूस होते हैं कि हमारी जो तारीख या कौमों की तारीख लिखी जाती है वो उसमें सिर्फ बादशाहों की तारीख लिखी है। तारीख सिर्फ बादशाह ही बनाते हैं, بادشاہ تو اکثر تاریخ کو بگاڑنے کا کام کرتے تھے. تاریخ بنانے والے تو ہوتے تھے علماء, تو کہا مشائخ, ائمہ, رہبر, اہل دل, شعراء, حساس لوگ جو معاشرے سے بالکل جڑے گئے, بالکل زمینی سطح پر سماج سے جڑے رہتے اور سماج کی ہر طرح کی ضرورت ان کے سامنے ہوتی ہے. اگر ضرورت کا تعلق دنیاوی چیزوں سے ہے تو پھر وہ مسجد سے برکت کے ذریعے ان کی وہ خدمت ہوتی تھی, اور اگر ضرورت کا تعلق کسی چھوٹی بڑی برائی سے ہے تو وہ ہدایت کی جو شمع روشن ہوتی تھی مسجد میں, مبارکن بہودن للعالمین, اس کے ذریعے سے سماج کی اصلاح ہوتی اور نہایت سلیقے کے ساتھ ہر مسجد ایک شاندار مرکز ہوتی تھی. اور اللہ تعالیٰ نے اپنے محبوب صلی اللہ علیہ وآلہ وسلم کے ذریعے اجتماعیت کا, اجتماعی طور پر سب کو ساتھ لے کر چلنے کا جو سلیقہ سکھایا, یہ شاید ہی کسی اور امت کو ملا, اس درجے شاید ہی کسی کو ملا. رحمت العالم صلی اللہ علیہ وسلم کے پاس تو قدم قدم پر وحی کے ذریعے اللہ کا پیغام آتا تھا, آ سکتا تھا, لیکن اس کے باوجود اللہ تعالی نے خود حضور اکرم صلی اللہ علیہ وسلم سے ہی اس کی مشق کرانی شروع کر دی اور اس کی تعلیم دینی شروع کر دی کہ تمہارے جانے کے بعد تمہاری امت کے لوگوں کے پاس تو وحی نہیں آئے گی. تو وحی کے قائم مقام ایک چیز میں تم کو عطا کرتا ہوں اور وہ ہے باہم مشورہ, وہ ہے باہم شورا. اس کو ذرا سلیقے کے ساتھ کرو گے تو تم دیکھو گے کہ وحی کی برکت منقطع نہیں ہوگی. یہ میں بہت اہم لفظ بول رہا ہوں, وحی نہیں آئے گی لیکن اللہ کی طرف سے تمہارے دلوں میں صحیح رائے ڈال دی جائے گی. کسی شہر میں اگر پورے شہر میں محلے وار اور مسجد وار اور شہر کے سطح پر اگر لوگوں میں یہ اتفاق رائے بن جائے کہ بھائی ہم جو کریں گے مشورے کے ماتحت ہو کر کریں, مشورے کے مطابق کریں گے, تو ساری دنیا کے دشمنوں کی سازشیں ایسے شہر کے خلاف کامیاب نہیں. اپنی اصلاح کا بہترین ذریعہ ہے مشورہ, اپنی اصلاح. اگر مشورہ صحیح طریقے پر ہو, مثال کے طور پر مشورے میں انسان اپنی رائے پیش کرے ڈرتے ڈرتے, اصرار کے بغیر, ڈرتے ڈرتے اور اصرار کے بغیر, اور یہ کہیں کہ بھائی مجھ نہ جس کی رائے تو ایسی معلوم ہوتی ہے, آپ حضرات غور کریں. اب جب رائے قبول کر لی جائے تو رائے دینے والا گھبرائے اور دل دل میں اللہ کی طرف رجوع ہو کر یہ کہے کہ اللہ میرے نفس کی گندگیوں کو تو آپ جانتے ہیں, اب یہ میں نے رائے دی مگر کیا کہیں کہ ہمارے ذمہ داروں نے یہ رائے قبول کر لی, اللہ تعالیٰ اب تو یہ رائے میری ہی رہ گئی, سب کی ہو گئی, تو اب تو اس میں خیر ڈال دیجیے, میرے نفس کے شر سے میرے ساتھیوں کو اس کام کو بچائے. جس کی رائے قبول کی جائے اس کی دل کی کیفیت یہ ہوگی, تو غور سے سنو, اسی دل کی کیفیت کے نتیجے میں اس کے اندر اعلیٰ درجے کے اتفاق پیدا ہو. صرف مشورے میں اپنی رائے قبول ہوتے ہوئے دیکھ کر خوش ہونے کے بجائے ڈر کر اللہ سے رجوع ہونے کے نتیجے. اور اگر رائے قبول نہ کی جائے, سب کی رائے تو قبول کی ہی نہیں جائے, تو اگر کسی ایک کی رائے قبول نہ کی گئی اس کے دل کی کیفیت یہ ہو اگر کہ وہ اندر سے خوش ہو جائے کہ اللہ آپ نے مجھے بڑی ذمہ داری سے بچائی, بڑی ذمہ داری سے میں بچ گیا. میں تو جانتا ہوں کہ میری نفسانیت کتنی خطرناک ہے, آپ نے میری رائے جو قبول نہیں ہوئی تو اللہ آپ کا کرم ہے کہ اب میری سر سے ذمہ داری ہٹ گئی, اب جو رائے قبول ہوئی ہے اب وہ میں وہی میری رائے, میں بڑی بشاشت سے اب اس میں لگ گئی. یہ آداب ہے مشورے, اور ان سے دل جڑتے ہیں. ہر مشورے کی نشست میں محبت بڑھ جاتی ہے. اگر یہ آداب کا لحاظ نہیں رکھا جاتا تو ہر مشورے کی نشست میں آپس میں دوری بڑھ سکتی ہے. اگر مشورے میں یہ ہوا کہ رائے جس کی قبول ہوگی وہ خوش ہو گئے اور خوشی چہرے سے جھلکتی, وہ اشارے کرنے لگا دیکھا ماشاء اللہ میری رائے قبول ہوگی, میں بہت پرانا ہوں, تو یقین مانی جائے گی, زبان سے کچھ نہ کہا جائے دل ٹوٹ جائیں گے, ٹوٹ جائیں گے, آپس میں دوری بڑھ جائے. اور جہاں آپس میں دوری بڑھی اللہ کی مدد پوچھی, ولا تنازعوا فتفشلوا وتذهب ريحكم. الفاظ پڑھتے ہیں ہم لوگ مشورے کی دعا, ہو سکتا ہے کچھ لوگ اس کے معنی کا استحضار بھی کرتے ہیں. مشورے میں یہ کہا جاتا ہے کہ اللہم الہمنا مراشد امورنا وعیدنا من شرور انفسنا. اے رب کریم, ہم لوگ مشورے کے لیے بیٹھے ہیں, ہم تو نہ سمجھ لوگ ہیں, ہمارے دل دماغ میں وہ رائے ڈال دیجیے جس نے ہمارے لیے بہتر ہے, اور اللہ نفسانیت سے ہم کو بچائے, ہمارے نفس کے شر سے. یہ اس وقت ماننا کتنا بروقت ہے, کیونکہ یہ بڑی چپکے سے چپکے ہمارے نفسانیت ہم کو کوئی رائے دینے پر اکساتی ہے, چاہے ہم بڑی ذہانت کے ساتھ اس پر بہت اچھے کور چلا رہے ہیں. امت بھی جب یہ مسجد کے اعتبار سے اللہ سے تعلق اور بندوں سے تعلق اور دونوں کا نظام مسجد, دونوں کا نظام مشورے کے گئے, جب یہ چلتا رہا تو امت میں اجتماعیت اور اتحاد اور آپس کی محبت بڑھتی گئی, اور جس قوم میں آپس میں محبت ہوتی ہے وہ ترقی کرتی ہے, جس قوم میں آپس میں رستہ کشی ہوتی ہے حسد ہوتا ہے بدگمانی ہوتی ہے, ایک دوسرے کے خلاف جذبات ہوتے ہیں, اس قوم کی ہلاکت کے لیے کسی بڑے دشمن کی ضرورت تھی, وہ تو خود ہی برباد ہو. سب سے سخت حالات آ جائیں, اب یہ تیسری چوتھی بات کہہ رہے ہیں, سب سے سخت حالات اور سازشیں ہوں, اگر ہمارے درمیان اجتماعیت شورائیت اور ہم کسی بھی خبر پر خود ریئیکٹ نہیں کرتے بلکہ اہل مشورہ کے حوالے کرتے ہیں کہ میں یہ خبر آئی ہے اب آپ جو فیصلہ کریں وہ ہم کریں. قرآن مجید میں منافقین کی ایک پہچان یہ بتائی گئی کہ راجعہم امر من الامن او الخوف اداعوا به, یہ منافقین کی پہچان بتائی گئی کہ ان کے پاس جو بھی خبر آتی ہے وہ چاہے امن کی ہو اور چاہے خوف کی ہو وہ خبر کو پھیلا دیتے ہیں, حالانکہ اگر وہ والا عورت دور ہے وہ یہ کرتے ہیں کہ خبر جس کے پاس پہنچی ہے وہ اپنے اہل شورا قرآن کا الفاظ ان تک پہنچائے کہ یہ خبر آئی ہے, اب آپ سب لوگ کے بیٹھیے اور ہمیں رہنمائی کیجیے. اگر یہ ان کا طرز عمل ہوتا تو یہ زیادہ بہتر تھا. یہ قرآن کہہ رہا ہے. اس زمانے میں تو سوشل میڈیا اتنی بڑی بلا بن گیا ہے کہ جس کے پاس جو خبر آتی ہے وہ فوراً 10 گروپوں میں ڈال دیتا ہے بڑے کسی تصدیق کو تصدیق کی, اور اس طرح کی امت بالکل بے لگام ہوتی جا رہی ہے. اتنی مبارکباد دوں میں دل کی گہرائیوں سے آپ کے ان علماء کو اور آپ سب لوگوں کو جنہوں نے محنت کر کے میری اطلاع کے مطابق 200 مجلسیں صحیح ہیں منعقد کر کے شہر کے اندر ایک شورا کا نظام بنانے کی کامیاب کوشش کی. اللہ نظر وقت سے بچا لمبی عمر عطا فرمائے اور اس کو بہت سلیقے کے ساتھ اپنے آپ کو منظم کرنے میں استعمال کرنا آپ کے لیے آتا. مقصد ذہن میں رکھیے, ہماری اجتماعیت اور شوراعیت کا مقصد کسی قوم کے خلاف نہیں, حکومت اور اقتدار پر قبضہ کرنا نہیں, کسی سے تو چھیننا نہیں. ہماری اجتماعیت کا مقصد ہر پہلو سے سماج کو ترقی دینا, ہر پہلو. یہ بہت ذہن میں رکھیے, اسلام صرف ایک دو پہلوؤں سے معاشرے کی اصلاح کے لیے نہیں آیا تھا, اسلام ہر پہلو سے سماج کو ترقی دینے کے لیے آیا تھا. ہر پہلو سے لاکھوں تمدن اور تہذیب کی چیزیں اسلام نے دنیا کو دی. اسلام سے پہلے نالیوں کا دنیا میں کہیں تصور نہیں, کہ گھروں کا استعمال کیا ہوا پانی یہ نالیوں میں بہے, یہ سڑکوں پر نہ جائے, یہ سب سے پہلے اسلام نے سکھایا. پھر اور بات آگے بڑھی تو انڈر گراؤنڈ نالیاں سب سے پہلے خلافت عباسیہ کے دور میں شروع ہوئی, کہ نالی اوپر پانی اوپر نہ بہے بلکہ زمین کے نیچے ڈرینیج سسٹم بنایا جائے, یہ سب سے پہلے اسلام نے دیا. اسپتالوں کا نظام سب سے پہلے اسلام نے دیا. سب سے پہلا اسپتال بغداد میں بنا خلیفہ المستعصم باللہ المستصل باللہ, ان کے نام آتے ہیں کہ انہوں نے چوٹی کے علماء اور سائنسدانوں کو جمع کیا اور انہوں نے کہا کہ کیا ایسا نہیں ہو سکتا کہ مریضوں کے علاج کے لیے کوئی پرفضا جگہ وہ بنائی جائے. تو ان لوگوں نے کہا کہ ہمیں تھوڑا وقت دیجیے, بہت مناسب تجویز ہے, ہم جگہ کا انتخاب کرتے ہیں, کون سی جگہ اسپتال بنے. اس پر علماء نے سائنسدانوں نے بہت محنت کی اور ایسی جگہ چنی جہاں ان کی تحقیق کے مطابق 0% جراثیم تھے, جہاں پولوشن بالکل نہیں تھا, جہاں ماحولیاتی آلودگی نہیں تھی, جہاں کثافت نہیں تھی, جہاں خود بخود ماحول کے اثر سے بیمار ٹھیک ہو جاتا تھا. بہت بڑے بڑے اسپتال قائم ہونے شروع ہوئے. تو ہر پہلو سے سماج کی ترقی یہ اسلام کا مقصد ہے, اسلام کی روح ہے. اسلام کی بڑی زبردست خصوصیت جو ہے وہ ایک اعتدال اور توازن ہے. اسلام یہ سلیقہ سکھاتا ہے کہ آخرت کو بھی سامنے رکھو اور دنیا میں اپنی تمدنی ترقی بھی کرتے چلے جاؤ. کبھی یہ رکاوٹ نہیں بنتا ہے. رکاوٹ بننا تو میں نے بہت غلط لفظ بول دیا, اسلام نہ ہوتا تو مجھے کہنے دو, اسلام نہ ہوتا تو سائنٹیفک اور مادی ترقی بھی نہیں ہو سکتی. کیوں آخر ہزاروں سال سے دنیا آباد تھی साइंटिफिक तरक्की रहमत द्वारा सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद ही कुछ शुरू। एक सवाल है जो हमारे जहनों में आना चाहिए, क्यों नहीं इससे पहले साइंटिफिक तरक्की इतने बड़े पैमाने में? पिछले अंबिया अलैहिस्सलाम ने भी याद रखना अपने अपने दौर में मुआशरे की हर पहलू से तरक्की का काम किया था। आपको हैरत होगी स्टील इंडस्ट्री किसी कौम की मजबूती की जान होती है। स्टील इंडस्ट्री दुनिया में सबसे पहले जिस बंदे को अल्लाह ने सिखाई और उसने कौम को सिखाई वो अल्लाह के नबी हजरत दाऊद वअलन्ना लहुल हदीद। टेक्सटाइल इंडस्ट्री कपड़ा बनाने की जो फन है जो साइंस है वो अल्लाह तआला ने सबसे पहले किसको अता फरमाई वअल्लमना हुसनअतन लबूसिन लकुम। हमारे जहन में जो बातें हैं नबियों के बारे में और सहाबा के बारे में बैठी हुई हैं, अच्छा है कि अब हमको जरा तीन तलाक दे दी जाए। ये वाली तीन तलाक तो हुकूमतों की पाबंदी की लगे, इस पर तो मुमकिन इनाम दे जाए। क्या हमारा जहन बना हुआ यूसुफ अलैहिस्सलाम अच्छी बहुत मामला है यूसुफ अलैहिस्सलाम शदीद बहरान में मुबतला हो गई हो गया वो मुल्क और पूरी कौम। रिजा का बहरान फूड क्राइसिस खतरा पैदा हो गया कि लाखों लोग भूखे मरेंगे क्योंकि सात साल तक पैदावार होगी ही नहीं। जिम्मेदारी अल्लाह तआला ने यूसुफ अलैहिस्सलाम के सर पर डाल दी। बड़ी लंबी कहानी कैसे यूसुफ अलैहिस्सलाम के सर पर पूरी कौम के करोड़ों लोगों को भुखमरी से बचाने की जिम्मेदारी आ गई। अब यूसुफ अलैहिस्सलाम ने ये नहीं किया कि भाई बैठ के दुआ मांगे, इस दुनिया के निजाम को किस तरह अल्लाह ने चलाया उसको सबसे ज्यादा समझने वाले अंबिया अलैहिस्सलाम। यूसुफ अलैहिस्सलाम ने एक काम तो ये किया कि अगले सात साल आने से पहले शुरू के सात साल में तो पैदावार होगी लेकिन उसके अगले सात साल पैदावार में पानी की बहरान पैदा हो जाएगा, पानी की शदीद कमी हो जाएगी। उन्होंने इस मसले का साइंटिफिक हल निकाला और वो ये निकाला कि उन्होंने शमाल के आखिरी सिरे से एक नहर खुदवानी शुरू की। 1000 दिन वो नहर मुकम्मल हुई और वो नहर इस तरह की बनवाई कि आज तक मिस्र की आबपाशी का निजाम उसी नहर से चल रहा है। अभी कुछ साल पहले मिस्र में फिर एक मतलब सूखा पड़ा तो मिस्र के हुकूमत ने अमरीकी साइंसदानों को बुलाया कि भाई आप बताएंगे कि इस सूखे से हम अपने मुल्क को कैसे बचाएं। तो वो साइंसदानों की टीम आई और उन्होंने मुल्क का दौरा किया और उस पुरानी नहर को फिर से दरियाफ्त किया और उसके बाद अपनी रिपोर्ट में कहा कि वही नहर दोबारा जिंदा की जाए वही मसले का है। आप में से जो लोग इंटरनेट पर सर्च कर सकते हैं गूगल पर सिर्फ आप कैनाल ऑफ जोजेफ डाल दें। कैनाल कहते हैं नहर को, जोसेफ अंग्रेजी में है यूसुफ, तो पैगाम ऑफ जोसेफ का मतलब यूसुफ अलैहिस्सलाम की महर। आप अगर सिर्फ ये डाल दें तो पूरे मनामीन साइंसदान क्या जाएंगे, उस महर की तस्वीर आ जाएगी कि किस तरह यूसुफ अलैहिस्सलाम और 1000 कई लगे उसकी खुदाई और किस जगह पर वो नहर आकर आखिरी सिरा जो था उसका, क्योंकि वो 1000 दिन थे तो उसका नाम रखा गया उसी वक्त अल-फय्यूम। आज मिस्र में एक मशहूर शहर है अल-फय्यूम, वो अल-फय्यूम नहीं था वो अल-फय्यूम था। और वही अब यूसुफ अलैहिस्सलाम ने कितनी जबरदस्त समाज की बुनियादी तरक्की का काम किया। मैं ये बात कहने की हिम्मत इसलिए अब कर रहा हूं कि अब कुछ आंखें खुलने लगी, अब कुछ समझ में आने लगा है। अगर थोड़े दिनों पहले कहता तो आप कहते कि ये 7वां नंबर क्यों बयान हो रहा है। हर शख्स के लिए ये बात नहीं, हर शख्स को हम मुकदस नहीं करें, हर शख्स की जितनी सलाहियत है उससे हम उतना ही मुताबा करें, लेकिन जो आईडीज जो उलमा जिनको अपने इलाकों को लेकर चलना है आगे, उनके सामने तस्वीर वादे होनी चाहिए। आप राशन का निजाम गन्ने को सरकार खरीदे और सरकार गरीबों में उसको सस्ते दामों बेचे, जिसको राशनिंग सिस्टम या पब्लिक डिस्ट्रीब्यूशन सिस्टम PDS कहते हैं, इसके सबसे पहले दुनिया में शुरुआत करने वाले भी हजरत यूसुफ अलैहिस्सलाम। लेकिन कुछ सब मिसाली मैंने दी है कि अभी अलैहिस्सलाम अपनी कौम के हर पहलू से तरक्की की मेहनत करते और खास बात यह होगी कि सारे पहलुओं पर कोशिश करते हुए उनका फोकस अल्लाह से ताल्लुक, तकवे के हुजूर, आखिर की नजात इस पर रहता है। तुम चाहे नहर खोदो, तुम चाहे अस्पताल खोलो, तुम चाहे विवाहों की खिदमतें करो, नियत सिर्फ ये होनी चाहिए कि अल्लाह इस अमल को कबूल करके मेरी मकबरत, मेरी मकबरत। अगर ये नियत का इस्तेमाल इन सारे कामों में भी ठीक हो जाए तो मुल्कों का निजाम उम्मत मुस्लिमा के हाथ में फिर से आ जाएगा। जिस किसी के हालात इस वक्त चल रहे, अब मैं आखिर में उस पर भी आता हूं, क्योंकि आज की मुसीबत यह है कि लोग उसी को सुनने के इंतजार में हैं और मैं ज्यादा बदनाम भी हूं। तो मैं यही कहता कि उसके सिवा और कोई बाकी ना हो, ये भी मुसीबत है। या तो वो दौर था कि बाकी नहीं होती थी 7वां और 8वां नंबर, और यह आपके दौर है कि अब कोई और बाकी सुना नहीं जाते तो भाई जिंदाबाद मुद्दा था, भाई किस बेगारी में मत पड़ो। हम तकवे की बात करेंगे रिलेशन के जरिए, हम अल्लाह के ताल्लुक और मोहम्मद की तस्वीरें नहीं छोड़ेंगे। हमारा मकसूद आपके हमारे मकसूद में जान, हम अगर समाजी काम करें, हम अगर इम्तियाज का बाइकाट का ऐलान करें तो रब्बे काबा की कसम इसके पीछे सिर्फ ये होनी चाहिए कि अल्लाह अपने बंदों के खैरखाही के अमल को कबूल करके मेरी मदद। इसमें जान है लोगों, और अगर ये नियत न हुई और 1000 बाइकाट हुए तो शायद अल्लाह की वो मदद नहीं। असल ताकत हमारे इन जज्बों में है, जिन जज्बों को कोई और कौन सोच नहीं सकता, उसके खामो ख्याल में नहीं आ सकता कि ये बंदा वोट डालने के लिए लाइन में खड़ा हुआ है धूप में, और उस वक्त वरना से वोट डालने के अमल को कबूल करके अपनी मकसद की दुआ करना। हमें ये तकलीफ दिन और दुनिया के अध्ययनों से निकालो, इन सारा की वह नसुकी वह माहियाने वह ममाती जिला से रखा है। हमारी नमाजें, हमारी कुर्बानियां, हमारी जीना और मरना सब अल्लाह के। अब इंशाअल्लाह आइंदा जो मंडित हैं और हम भी उसमें कुछ ज्यादा तफसील से मैं करूंगा। इतना इशारा करता हूँ माशाल्लाह उलमा का करीम जमा है, अल्लाह ने मेरे बस से बचाया, अल्लाह ने मेरे बस से बचाया और अपने अकाजुल असलाम का हकीकी इतबार है। देखो इस मुल्क के मुस्तकबिल के बारे में एक बात यकीन के साथ दिल में दिखाओ, ये मुल्क कुफ्र का आलमी मरकज नहीं बनेगा, ये मुल्क हिदायत का आलमी मरकज याद रखना। लेकिन एक बात ऐसी क्या समझ लेना, अल्लाह का सिस्टम यह है कि पहिए को उल्टा चलाना है, नहीं बोलू इतनी आती है कि बराबर से आगे कुछ अब आगे जो बोलने लगता है कभी कभी बराबर चाहे तो मुझे गाली दे। कभी अल्लाह का तैयार शुरू से सीना नहीं, अल्लाह फैसला कर चुका होता है हक के गालिब होने का और पहले चलता है हक वालों पर जुल्म के बढ़ने, तशद्दुद बढ़ता है, जुल्म बढ़ता है, जबर बढ़ता है, जुल्म की ताकत बढ़ती है, गुरूर अहंकार घमंड ऊंचे ऊंचे गाले कुछ छातियों को नापता है कितने ईची है और पता नहीं क्या क्या लोग करते हैं। ये हमेशा होता है, ये कोई आज की बात नहीं है और ये जो राय के लोगों की बात नहीं है, ये हमेशा से है, ये हमेशा से है। उस वक्त अल्लाह के सिस्टम को समझने वाले कहते हैं ओहो अब तो सुबह रोशन करिए, जो अल्लाह के सिस्टम को नहीं समझते वो डरते हैं, वो घबराते हैं, तो वही सोचा क्या होगा क्या होगा क्या होगा। लेकिन जो अल्लाह के सिस्टम को समझते वो जानते हैं, क्योंकि जब ऐसे ऐसे अंधे कानून बनने लगे और जब ऐसे ऐसे इकदाम होने लगे तो समझ जाओ ये वो अब तब्दील का वक्त बहुत ज्यादा दूर नहीं है। ये हमेशा चलो अल्लाह ताला ने कुरान में हमको तारीख के वाकयात कुछ सुनाए, इन फिरऔन आला तकबर وجعل أهلها شيعا يستضعف طائفة منه يذبح أبناءهم ويستحيي نساءهم. زنزل ما تشدد الله تعالى فرعون عالي بہت مضبوط ہو گیا ملک میں آیا فکر ان سب کی ہم نے اچھا ہے پور بہت ان فرعون على فکر وجعل اهلها شيعا شيعا ایک الگ ہے امید کے اشاروں کے سمجھو یہ سب ایک اور بار سکن ہے بالکل لگتا ہے آج کی رنگ کمیٹی ہوتی ہے تصویر اللہ تعالیٰ کو لے کا حال ہے اس کے بعد ہمیں آج کا لگا یا بتا ونريد ان نمن على الذين استضعفوا في الارض اللہ اکبر उधर जुल्म आखिरी जहां तक पहुंचा हुआ बयान हो रहा है और अल्लाह कह रही है उसका मंसूबा है, तुम ठहरो घबराओ मत, मेरा मेरा मंसूबा तो सुनो और मेरा मंसूबा यह है वनी वन को मेरा मंसूबा यह है कि अब कमजोरों मजलूमों दबे कुचों को मैं ऊपर लाऊंगा, उन्होंने गाया हूं माई बीमा उन्होंने गाया हूं मारी वही रहेंगे यहां आपको ही اللہ کا نظام मुसीबत क्या है, हम दूसरों के मुसीबतों की खबरें पढ़ते हैं और उनका मंजर देखते हैं और उसकी वजह से हमारे दिलों में तासुर आता है। लेकिन याद रखना, जब कभी अल्लाह ने उनका मंसूबे की खबर नशर की है, साथ में फौरन बिना ताखीर अपना मंसूबा भी बदल दिया है। अब मुसीबत ये है कि मीडिया उनका मंसूबा तो पहुंचा रहा है हम तक, और मीडिया अल्लाह का मंसूबा तो नहीं पहुंचाएगा। कहा वयम तुरून वयम तुरुल्ला वयम तुरून वयम तुरुल्ला وَمَكَرُوا مَكْرَهُمْ وَمَكَرُوا وَمَكَرَ اللَّهُ يُرِيدُونَ لِيُطْفِئُوا نُورَ اللَّهِ بِأَفْوَاهِهِمْ يَوْمَ الْقِيَامَةِ وَاللَّهُ مُتِمُّ نُورِهِ وَلَوْ كَرِهَ الْكَافِرُونَ अल्लाह के मंसूबे को समझकर उसको नाफिज करने में अल्लाह हमारी जान माल वक्त और सलाहियत को कबूल करे। अल्लाह का मंसूबा नाफिज होकर रहेगा। अब सआदत उसकी है जो अल्लाह के मंसूबे को नाफिज करने में एक मजदूर की तरह शरीक हो जाए, एक नौकर की तरह, एक आयकार की तरह चाहिए। मंसूबा बोलने का नाम तो हो गया है। अब सिर्फ ये शहादत है कि किसके जरिए जब मैं बहुत यकीन के साथ अर्ज कर रहा हूं, अल्लाह का बहुत कहना है कि मेरे दिल में तो इस बारे में अतिरण करने का शुभ है कि ये पूरे हालात एक ऐसी सतह तक हमको पहुंचाएंगे जिनको माला आई मनवा वाला उजुन सना वाला खत्म आगा कल दिवस। मगर जाहिर इसके लिए हमको कुर्बानियां देनी होगी, हिम्मत और हौसले से काम लेना होगा। समझदार बहादुर और बहादुर समझदार बनना होगा। दूसरे की बहादुरी की बर्दाश्त करनी है तो भी सही है ना, सही ना। नकल करो सब जाने कमी, अरे भाई मुझे जाना है तो सही सलामत मारे भी सब कुछ कर समझदारी नहीं करते। ये तो आपने कुछ कहिए अब भाई इससे निबटना। समझदार बहादुर, बहादुर समझदारों की जरूरत है। हम मुसलमानों में मुसीबत ये है कि जो समझदार दादा है वो बहादुर नहीं है, पर जो बहादुर दादा है वो समझदार है। मगर आज तो मैंने वर्णा से आपकी पूरी कार्यगुजारी सुनी तो मुझे लगा कि नहीं, अब तो गोजरा में बहादुरी भी आ गई और समझदार आ गया। अल्हम्दुलिल्लाह। ये कानून जो बने हैं मुझे तो यकीन है कि अल्लाह ताला ने अपने तरफ से कुछ अपने सर्व करके ऐसे इकदाम करवाए हैं कि इंशाल्लाह नस्लें भी बचाए। अच्छी कानून है। मैं एक अपनी कमजोरी से मजबूर हूं, जब तक उनकी पर्सनल बार बार तब तक वो राय आएंगे। चुनाव इन कानूनों को मैंने 300 बार पढ़ा, CAA को भी पढ़ा, NRC को भी पढ़ा, NRIC को भी पढ़ा, और अब जो सबसे आखिर में सबसे खतरनाक चीज आई NPR को भी पढ़ा। मुसलमानों को तो छोड़ो, इस मुल्क की गालिब अक्सरियत बदतरीन तकलीफों में मुबतला होने वाली है अगर NPR का कानून नाफिज हो। बदतरीन तकलीफों करोड़ों की तादाद, بہت دلی نہیں ہوئی. میں مسلسل کوشش کرتا رہا کہ کوئی فیصلہ رائے بننے سے پہلے میں ذرا مالی قانون سے بات کروں. تو کتنی میٹنگوں میں ریٹائرڈ سپریم کورٹ کے جج سینئر وکلا مالی قانون ان سے کوشش ہوئی ہوئی کئی کئی گھنٹے ان سے میں نے قانون کو سمجھنے کی کوشش کی. پھر مختلف مذاہب کے رہنما, مختلف سماجوں کے رہنما, مختلف تحریکوں کے قائدین ان کے ساتھ بہت کشتیں. اور یہ اللہ کا بہت بڑا کرم ہے کہ شاید 99% لوگ اس بات پر بالکل متفق ہو گئے بنا کسی ادنا اختلاف کے کہ کسی قیمت پر ہم کو اختیار میں تعاون نہیں کرنا ہے. تو چل پائے گا کوئی رستہ اس کے سوا نہیں ہے. اور انشاءاللہ آپ دیکھیے گا کہ کس طرح یہ جو قومی مزاحمت ملک میں شروع ہوئی ہے, جو بیداری اللہ نے اچانک قوم کو عطا کی ہے, نوجوان طلبا اور طالبات, مسجدات, عورتیں, کوئی کا نشے ہوتے ہیں وہ کبھی بھی زندگی میں گھر سے باہر نہیں نکلی تھی, جس حوصلے اور ہمت کے ساتھ وہ باہر ہیں. اور اجندے علماء کرام باوجود اس کے کہ ان کو اس بات پر تحفظ ہے کہ کہیں یہ حضور سے آگے نہ بڑھ جائے, لیکن وہ فی جملہ ان مسنوعات کی اس عظیمت اور حوصلے کی مخالفت کرنے کے بجائے اس کے حوصلہ افزائی ہوئی. کہتے ہیں کہ آپ کے پاس سرکاری نمائندہ آئے گا اور آپ سے بہت معصومیت کے ساتھ پوچھے گا کہ کچھ باتیں بتا دیں گے, کوئی ضرورت نہیں کریں گے آپ کو کہیں گے وہ تو سمجھیں گے. آپ کو معلومات بتائیں گے وہ لکھے گا اور چلا جائے گا, وہ اس وقت آپ سے کچھ نہیں پوچھے گا. اس کو چکر میں بیٹھ کر وہ آپ کی اس بات پر غور کرتے ہیں اور آپ کا نام وغیرہ دیکھ کر وغیرہ کو سمجھ لیجیے کہ میں کس طرح وچار کر رہا ہوں, اس کے اوپر ایک دیگر دی جس کا مطلب یہ ہوا کہ اب آپ مشکوک ہیں. اس کے بعد وہ بھی آئے گا کہ بھائی آپ کی شہریت مشکوک ہے, ہم مطمئن نہیں ہیں, آپ آئیے اور شہریت کا لکھیے. اب آپ جائیں گے ثبوت لے کر, حلف اٹھا کے کہہ سکتا ہوں 99.9% ثبوتوں کو کافی نہیں سمجھا جائے گا, کوئی ثبوت دے ہی نہیں پائے جو ثبوت کو مانگے ہیں. ملک کی اکثریت آبادی ثبوت نہیں دے پائے. چلیں تو اس کے بعد وہ آپ کو مشہور شہری قرار دے کر اب آپ کے سارے حقوق سر, اب آپ ابھی شہری نہیں مشہور چاہیے تو بینک اکاؤنٹ آپ کا بند, آپ کے سارے کاغذات لے لیں گے. اور اس کے بعد اب آپ دوڑیں گے جو عدالتیں اس کے لیے مقرر کی ہے. اور بہت دلچسپ بات کہ جو فورنرس ٹریبیونلس بنائے جائیں گے اس میں کوئی ایک بھی فیصلے کی کرسی پر بیٹھا ہوا شخص قانون کا پڑھا ہوا نہیں, جج وکیل بھی نہیں ہوگا, وہ کون ہوگا وہ آپ کو سمجھتے. اب وہ وہاں بیٹھ کر کیا فیصلے کرے گا, وہ سرکاری ملازم ہے, وہ آزاد نہیں ہے. جج سرکاری ملازم نہیں ہوتا لیکن وہ سرکاری ملازم ہے, تو سرکار کی پالیسی کے مطابق وہ فیصلے کرے. سوال بھی پیدا ہوتا ہے کہ ملک کی 70-75% آبادی اپنی شہریت ثابت کر سکے. انہوں نے کیا کیا, شروع میں کچھ ایسا انداز اختیار کیا کہ لوگ یہ سمجھے کہ یہ صرف مسلمان ہو گیا, مگر یہ صرف اللہ تعالیٰ کا فضل ہے. سچی بات یہ ہے کہ پہلے ہی دن سے یہ سمجھداری ملک میں عام ہونے لگی کہ یہ صرف مسلمان نکلا. یہاں تک کہ جن جن لوگوں کو انہوں نے الرٹ کیا تھا, جن کو کوئی خطرہ اس قانون سے بغیر نہیں اٹھ رہا تھا, اور انہوں نے اسی کو الرٹ کیا تھا, سکھوں کو الرٹ کیا, عیسائیوں کو الرٹ کیا, بدھسٹوں کو الرٹ کیا, جینوں کو الرٹ کیا, بہت بڑی بات ہے. اور یہی پہیا ان کا چلنے کی ایک چھوٹی سی علامت یہ بھی ہے کہ جن قوموں کو انہوں نے الگ کیا تھا, اور جو قومیں یہ کہہ کر الگ ہو سکتی تھی کہ ہمارا مسئلہ نہیں, ہم کو تو شریعت ملی نہیں, بہت بڑی اللہ تعالیٰ کا یہ قدرت ہے کہ ان قوموں کے قائدین نے آپ سامنے آ کے کہا کہ ہم یقینی طور پر اس قانون کو مسترد کرتے ہیں اور ہم قانون نہیں کرتے. حل یہ ہے کہ میری کئی عیسائی بازیوں سے بات چیت کی, کئی کرسچن فادر سے ہم بات چیت, انہوں نے جو قصہ سنایا اس کے بعد اللہ کی قدرت کے اور کوئی غلطی نہیں, انہوں نے کہا کہ ہم چند عیسائی پادری جو دلی میں ہیں مختلف چرچز کے ذمہ دار, انہوں نے آپس میں ایک میٹنگ غیر رسمی میٹنگ, اور ہم نے آپس میں مل جل کر تبادلہ خیال کر کے یہ طے کیا کہ ہم کو ان قانونوں کی سخت مخالفت کریں, مگر ہم نے مناسب سمجھا کہ ہم اپنے اعلیٰ ذمہ داران سے پہلے اجازت لیں. تو اعلیٰ ذمہ داران سے جب پوچھا تو انہوں نے ہم کو منع کیا, تم چکر نہ پڑو, جب حکومت نے عیسائیوں کو شامل کیا تو پھر کیوں جھگڑا بول رہے ہیں. تو ہم لوگوں نے اپنے اعلیٰ عہدیداران سے ملاقات کا وقت مانگا, اور ہم چند پادری سینئر لوگ اپنے اعلیٰ عہدیداران کے پاس آئے, اور اب سننا کہ اس کے بغور ہم نے اپنے اعلیٰ عہدیداران سے کیا پوچھا. ہم نے ان سے صرف ایک بات پوچھی کہ یہ بتا دیجیے کہ ہم لوگ سیاسی کارکن نہیں ہیں, مذہبی کارکن ہیں. تو انہوں نے بالکل جیسی بات کرتے ہو آپ لوگ, ہم لوگ تو خالص مذہبی ہوں. تو انہوں نے کہا کہ اگر یسوع مسیح اس وقت ہوتے عیسیٰ علیہ السلام تو وہ ظالموں کا ساتھ دیتے تھے مدینے, ہم نے تو بائبل میں یہ پڑھا کہ یسوع مسیح غریبوں مسکینوں مزدوروں مظلوموں کا ساتھ دیتے تھے, اس لیے ہم آپ کی ہدایت کی پر عمل نہیں کر پائیں. تو ان لوگوں نے کہا کہ اچھا رکو, میں ذرا اور اوپر سے پوچھتا ہوں. تو اور اوپر کے ملک سے باہر پوچھا گیا تو انہوں نے کہا بھائی ان سب کو روکو مت, ان کو اپنی زمین کے مطابق کام کرنے دوں, اور تم بھی اس کے راستے میں رکاوٹ نہ بنو, اور تم بھی ایک بیان کچھ ایسا 50-50 والا وہ ذرا جاری کر دو اور ان کو اپنا کام کر دیں. آپ بتاؤ دوستوں یہ کیا کوئی معمولی بات ہے؟ کیا یہ اللہ تعالیٰ کے ساتھ قدرت اور امن کے نتیجے کے بغیر ہو سکتا ہے؟ یہ یہاں سب کا سکھوں کا جو حال اس سے کہتے ہیں کہ ہمیں سرکار کے لوگوں کو سنبھالنا پڑ رہا ہے. تو سچا مطلب ملک کی رانی اکثریت اس وقت الحمدللہ مسلمانوں کے ساتھ کھڑی ہو, یہ وقت ہے اس نے اخلاق کے راستے بڑھانے کا, یہ وقت ہے مسجدوں کی برکتوں کے ترسیم کرنے کا, یہ وقت ہے خدمت خلق کے نظام کو آگے بڑھانے کا, یہ وقت ہے عام غیر مسلم برادران وطن سے اچھے سے اچھے رابطے بنانے کا, اور یہ وقت ہے دوسری طرف مضبوطی کے ساتھ ظالمانہ قانونوں کے سامنے ڈٹ کے کھڑے ہو جائیں. اللہ نے اپنے رسول کے اخلاق کی تاریخ میں ارشاد فرمایا انک لعلی خلق عظیم. اب عربی کا جو عربی ادب میں جو لوگ ذوق رکھتے ہیں وہ یہ سوچتے ہیں خلق کے ساتھ عظیم کا لفظ بولنے کے بجائے کریم کا لفظ بولنا زیادہ سمجھنا ہے. اردو میں کہ ہم لوگ اخلاق کریمانہ کہتے ہیں, اخلاق عظیمانہ نہیں کہتے. اور اللہ نے اپنے محبوب کے اخلاق کی تفصیلی کرتے ہوئے انک لعلی خلق عظیم کہا. علماء نے اس کی تشریح مفسرین نے یوں بیان کی, دیکھو اگر آپ خلق کریم کہتے تو صحابت ہمدردی تواضع ایثار یہ سب تو آ جاتا, مگر بہادری شجاعت استقامت حق پر جمنا یہ نہیں آ سکتا تھا کریم کے اندر. اس لیے خلق عظیم کہا کیونکہ اخلاق کے یہ دونوں پہلو ضروری ہیں, نرمی کے وقت میں نرمی اور گرمی کے وقت میں گرمی, سختی کے وقت میں سختی, مضبوطی کے وقت میں مضبوطی. حکمت اور مصلحت کے نام پر مشتری مناسب نہیں ہے, اور بہادری کے نام پر جیسے گرتی ہی مناسب ہے. ہمیں ایک بہت ہی جامع اور معتدل ایک رویہ کرنا جس میں دونوں چیزیں بالکل ساتھ ہوں گی. جو لوگ ہم پسند ہیں, عام لوگ ہم پسند ہیں, اور میں تو اس بات جب آپ ہاتھ سے ہی پوچھتا ہوں کیا میرا یہ احساس ہے, میری قسمت میں سفر بہت ہوئے ہیں. اپنے جو میں کرتا ہوں پتہ نہیں میرا ہے چند نظروں کے اندر میں محسوس کرتا ہوں کہ غیر مسلم عام لوگوں کی جو نگاہیں پہلے کی نفرت یا نبیت والی پڑتی تھی ادھر اس کے اندر بہتری آئی ہے. کیا یہ میرا احساس صحیح ہے؟ چند لوگ چھوڑ کر, چند لوگ چھوڑ کر جو کہیں تھے ان کو کوئی جہیز کی خوراک ملتی ہے, لیکن عام لوگ ایک طرح سے ہم سے اب فاصلے گھٹانا چاہتے ہیں. ایسا لگ رہا ہے کہ ان کو یہ محسوس ہو رہا ہے کہ واقعی ان لوگوں پر بہت ضرور ہے. یہاں رکھنا جب ظالم تنہا رہ جائے اور اس کے آلے کار لوگ اس کا ساتھ دینا چھوڑ دیں اور مظلوموں کے ساتھ ان کے آلے کاروں کو بھی ہمدردی ہونے لگے یہ وقت ہوتا ہے تبدیلی. اور جب ہم الحمد للہ آنا شروع ہو گیا, آنا شروع ہو گیا, یہ ہماری ذہانت کا ہمت اور حوصلے کا امتحان ہے کہ ہم اس وقت کے منظر نامے کو کتنا صحیح پڑھتے ہیں, کیسا صحیح لا ہے عمل بنا, کیسی معتدل اور جامع ایک حکمت عمل ہم اختیار کرتے ہیں. ہمیں مضبوطی بھی ضروری ہے, مضبوط موقف ضروری ہے, اور ساتھ میں شرافت اخلاق ثقافت غریبوں کی خدمت کمزوروں کی رعایت یہ سب بھی ساتھ ساتھ کرنا چاہیے. اور یہی ہے میں جو کہتے ہیں پورا بیان مبارکن و حسین بن علی اپنی مسجدوں کو خاص طور پر تعلق مع اللہ کے اضافے کا اور خدمت خلق کا ایک مرکز بنایا. الحمدللہ سننا اللہ کا شکر ہے کہ آپ کے شہر میں اس میدان میں اچھا خاصا کام ہوا, کتنے ٹرسٹ چل رہے ہیں, کتنی دیواؤں کی خدمتوں کا کام انجام دیا جا رہا ہے. آپ کی صلاحیت ہے, آپ کے اندر جذبات بھی ہیں, اور آپ کے علماء نوجوان علماء کی یہ نسل اپنے اساتذہ اور بزرگوں کی رہبری میں بڑی سمجھداری کے ساتھ انشاءاللہ آپ کو لے کر چلے. اسی قدر کیجیے, میں بہت زور دے کر کہتا ہوں قدر کیجیے اپنے علماء, دیکھو علماء تو اس نظر سے مت دیکھو کہ یہ حضرت جبریل کے پوتے ہیں، یہ بڑی مشکل ہے. علماء کے بارے میں لوگ پتہ ہی کیا تعصب قائم کرتے ہیں، کیا امید رکھتے ہیں کہ بیچارہ اگر اپنی کوئی بیوی کو بات پہ بٹھا کے لے جاتا سب کے لوگوں میں کوئی شرم حضرت ہو کر بیوی ارے بابا بیوی اسے کیا کرنا چاہتا نہیں. واقعی عوام کے عجیب و غریب توقعات ہیں علماء کیا کہنا چاہیے اور تو رعایت کرتے ہیں انہیں چار سیکنڈ کوئی نہیں کہ آپ گھر سے ملنے کے لائے پتا کہا کرتے تھے ہری اور یا اللہ کو بشر ہو کر مری مانا کرو، بشر ہو کر مری مانا. کیونکہ جہاں ہم نے کسی کو بزرگ مانا اگر وہاں سے آج یہ حضرت احمد ہے ہم نے حضرت احمد وہی ہے عجیب ترجمان یہ اسلام نہیں تھا. صحابہ کمیٹی کہتے تھے، صحابہ لوگوں کی گھوڑوں کے ریس کرتے تھے، ایک زندگی مسلم تیار کی جیل بات کرتے تھے، چھوٹا بھی چل رہے تھے پیچھے ایک رسد کیا ہے عمر نے کہا تکوا تھا تکوا یہاں ہوتا ہے یہاں بھی ہے اگر کوئی نوجوان آگے بیڈمنٹن کھیلے گئے تو آپ کی عمران رات اپنی کے پیچھے کی تمام نمازی دوہرانی وہ ورزش نہ کریں وہ صحت پر نہ رہے. یہ بہت غلط قسم کا ذہن ہے ہماری قوم کا. ہر چیز میں مستقبل ان شاء اللہ وہ نہیں ہے جو میڈیا ہمیں بتا رہے ہیں، مستقبل وہ ہے جو قرآن پر، مستقبل وہ ہے جس کے اشارے قرآن میں، جگہ جگہ قرآن میں اشارے ہیں. ظلم جب بھی حد سے بڑھتا نظر آئے سمجھ جاؤ یہ مظلوموں کے عروج اور ظالموں کے سوال جواب ہمیشہ. اب آئندہ ہم کو کیا کردار ادا کرنا ہے، ہم کیوں انسانوں کے خلاف جو قانون صرف مسلمانوں کے خلاف بنتے چلے گئے اس پر ہم نے بہت سرکار سے شروع کیا. بابری مسجد کا فیصلہ آیا، تین طلاق کا مسئلہ آیا، پتہ اور کیا کیا آئے، لیکن جب مسئلہ صرف مسلمانوں کے خلاف نہیں ملک کے کروڑوں کسانوں میں سے چند سو کسان بھی کارکاس کی پیشکش، ملک کے کروڑوں مزدوروں میں سے چند سو مزدور بھی دس مزدور بھی کارکاس کی آدیواسی 11 کروڑ ایک ملک آدیواسی 11 کروڑ میں سے شاید 100 بھی کارکاس پیش کر مقصد ہی ان کے لیے ان کا پورا کیلکولیشن ان تمام 70-75% لوگوں کو پہلے نمبر میں ووٹ کے حق سے محروم کرنا ہے. یہ پہلا فیصلہ کیونکہ ان کو اب بھی یقین ہو گیا کہ ہزار دھاندلیوں کے باوجود اگلے الیکشن میں ہم کامیاب पिछले इलेक्शनों की तरह नहीं, ये उनकी समस्या है। अब एक ही रास्ता है कि जो लोग उनको वोट देने के लिए तैयार नहीं हो रहे हैं उनको वोट देने के हाथ से ही मिल रहे हैं। यह उनके कानून का पहला निशान है, यह आपको निशाना नहीं है, और भी बहुत से मौका है, लेकिन पहला पहले तो यही होगा और ये 2021 सितंबर तक हो जाए, इतना ही कम वक्त है। इसलिए अल्हम्दुलिल्लाह बहुत से अहले राय के मशवरे के बाद ये तय हुआ कि पूरे मुल्क के हर शहर में हर मोहल्ले में मोहल्ला कमेटियां बने और वो मोहल्ला कमेटियां घर घर जा जाकर ये बात समझाएं कि भाई 1 अप्रैल को या उसके बाद कोई भी सरकारी आदमी आए आपके पास तो आप उनको बुला लीजिएगा, खुद हमें पूरी बात करके मैं झुकर लीजिएगा, कोई जवाब नहीं देना, उनसे लड़ना नहीं, उनसे घोड़ा जरूर से पेश आना नहीं, उनको बिठाएंगे, ठंडा कराएंगे, चाय कराएंगे, लेकिन उनसे ये कहिए कि भाई हम कानून जानते हैं, कानून के मुताबिक हमारी ही दी हुई मालूम को हमारे खिलाफ इस्तेमाल नहीं किया जा सकता, ये बहुत अहम मुद्दा है। मैं आपके खिलाफ दवा नहीं हूं, आप उसको इस्तेमाल कर सकती है, लेकिन मैं अपने बारे में कोई मालूम दूं और वही मालूम आप मेरे खिलाफ इस्तेमाल करें, कानून इसकी इजाजत नहीं देता। और हम जानते हैं कि हम जो मालूम आपको देंगे वो मालूम हमारे खिलाफ इस्तेमाल होंगे, इसलिए हम आपको कोई मालूम देने के लिए तैयार नहीं, न लगो लीजिए तो नरम रखिए, उससे गर्मी की कोई जरूरत नहीं, वो बेचारे मुलाजिम है उसको क्या आपको उस पर हुक्म का बनता है क्या है। मोहल्ला कमेटी अगर आपकी मजबूत हो, अब यहां का जो नक्शा दूसरा है, मैं तो पूरे मुल्क में जो बात हम लोग चला रहे हैं पूरी के मोहल्ला कमेटी में सब धर्मों के लोग बने हैं, सब राजनीति के लोग बने हैं, हर कमेटी में बुद्धिस्ट भी हों जिनको आप गरीब कहते हैं वो भी हों, अगर सिख कोई रहते हैं वो भी हों, हर कमेटी में। और जब वो 1 अप्रैल की तारीख आए और सरकारी अधिकारी आए तो आप उससे ये कहिए कि जब जब जाएंगे आपका समय तकलीफ होगी, बर्बाद होगा, बहुत गर्मी है, आप एक जगह बैठिए, मोहल्ला कमेटी खुद आपके पास आए, पूरी मोहल्ले की तरफ से मोहल्ला कमेटी ही जवाब दे दी, और अगर आपको इतना नहीं होता तो आइए चलिए हम भी आपके साथ घर घर चलते हैं, आप हमारे मेहमान हैं, हम आपको अभिनंदन देते हैं, आप हमारे साथ चलिए घर घर चलिए। लेकिन हर जगह से यही जवाब जाना चाहिए, देखो ये मौके कौमों की जिंदगी में कभी कभी आते हैं, हमारी आपकी नस्ल में कई बार है जब एक मजबूत मौकफ अपनाने की बात की जाए तो इसलिए थोड़ा थोड़ा घबरा रहे हैं, थोड़ा थोड़ा डर रहे हैं, थोड़ा परेशान है कि फिर क्या होगा। बाबा मालूम दे देने के बाद फिर क्या होगा, वो यकीन गिरा दो कि वो अच्छा होगा। इंशाअल्लाह इम्कान अगर है और बहुत है कानून के बदल देने का, तो इस रवैये से है न कि कुछ लोग मालूम देने लगे, कुछ लोग मालूम कर देने लगे, इससे बहुत बुरा निकला। सबको यही कहना है बिल्कुल मालूम यही मौका है इंशाअल्लाह जो करेगा। हम लोग देख रहे हैं जो कहते थे कि 1 इंच वो अब तक 7.5 इंच के पीछे है, अब ये कह रहे हैं कि मैं कोई बातचीत करने के लिए आ जाओ और हम बातचीत करने के लिए कह रहा है। और दिलचस्प बात यह है कि कोई बातचीत करने के लिए गया नहीं। ये तो इस पर चलने के लिए है कि बेइज्जती खराब हो गई, इज्जत खराब तो शरीरों की होती है। तो दैनी बात है, अरे हमारी कौन भी गाड़ी घेरों की नमी, लेकिन कौन का दबाव इतना है कि उसको जाने की हिम्मत नहीं कर सकता, कि जो जाएगा और उसको जीने नहीं देगा। तो ये हम दिन ब दिन आगे बढ़ रहे हैं, याद रखना बैन अवी दबाव अल्लाह के शुक्र है कभी भी पड़ा था इतना जितना आप पड़ रहा है, बहुत बहुत बुरी क्षति थोड़ा कल सभी सुधारने की कोशिश की है मेरा नहीं। और क्या मस्करापन हुआ है क्या आपके सूर्य क्या मस्करापन अंग्रेजी में लग है प्यार एक्सरसाइज पब्लिक रिलेशन एक्सरसाइज। जनाब ट्रंप का इलेक्शन करिए और हालात अच्छे हैं तो नहीं गए का बता रहा हूं जो बड़े पैसा है उनकी इलेक्शन की पब्लिसिटी तीसरी निर्णय करने को तैयार सब समझ रहे थे। इसके काम सब की कामयाबी की शाख करी है और बहुत की कामयाबी की निशान है मजबूती से जमना। दुनिया की सबसे गरीब कमजोर बेपरवाही की कौन से चंद दिनों के बाद मुआवजे पर दस्तखत होने वाले कमी से अधिन गरीब अधिन गर्व से अधिन जसीब क्या सबक करना हम तो बलबक दे क्या सबक है। कोई मुकाबला था 48 मुल्कों की फौजी एक तरफ लेटेस्ट हथियार एक तरफ और फटे हुए चप्पल और खच्चर बजे एक तरफ कुछ भाई क्या है वो बदले जाती है कौमी फैसला कौमी फैसले के सामने दुनिया की कोई ताकत मजबूत नहीं कोई कौन जगह खान ले जहां कौमी का जुल्म के सामने सर नहीं चुका तो अल्लाह ने पुराने जमाने के किस्सों को सुनाने के बजाय पड़ोसी मिसाल हमारे सामने बर वक्त रखती है सही वक्त पर रखती है साकर भी लिया पूरे अफसा अब तो अभी शिक्षण करोगे असर की ताकत का अभी शिक्षण करोगे और देखो यकीन पर 3-3 घंटे का बयान करना बहुत अच्छा करने वाली बात अल्लाह की है इज्जत मौत जिल्लत मौत हयात नफा नुकसान सब अल्लाह का है। ये अब वक्त आया है कि हम सबकी जांच को भी कि हमारे अंदर ये यकीन है कि ये जांच का साहसी बनना उसको अनुरोध करूँ अन्यपूर्व आनंद बहुम राजित करूँ क्या सिर्फ तुम अपने बारे में ये कह रहे हो कि हम ईमान यकीन वाले हैं इस पर तुम छोड़ते रहो ये समझते हो तुम तुम्हारी जांच पड़ताल नहीं होगी। अब जांच पड़ताल का वक्त आ गया अल्लाह हमको इसी के हाथ में करना ये बहुत ज्यादा कसरत जिक्र के जरिए और अल्लाह की कुदरत के वाकया सोचने और बोलने के जरिए अपने यकीन को मजबूत रखने की जरूरत है। बार बार अल्लाह की कुदरत के वाकयात दोहराए जाए, बार बार ऐसे बयान सुनो, ऐसे मजलिसों में बैठो, कसरत जिक्र के जरिए अल्लाह को यकीन अपने दिल में पैदा करो, ताकि हम इस यकीन के खिलाफ रवैया ना बनाने पाए। इंशाअल्लाह वो रवैया जिसको मैंने अभी जिसका मशवरा दिया है, वो उस मशवरे पर हम और आप तभी कर पाएंगे जब हमारे दिलों में यकीन हो। यकीन रखें इस बात का, भरपूर यकीन रखें कि किसी के हाथ में कुछ नहीं, प्रखंड के हाथ में वाकई किरात के दौरान उछल उछल पड़ते हैं कुरान के तालिबे, उनको नई दुनिया के सामने आती है, तो बिल्कुल ऐसा लगता है कि आज के हालात के बारे में, आज के हालात के बारे में, इसलिए कि कुरान जो है वो कयामत तक के हालात है। जब कहीं जहां कहीं जिस किस्म का कोई भी हाल आएगा, उसका तस्करा और उसके मुताबिक रहनुमाई कुरान में मौजूद होगी। हमारा फर्ज है क्या मुसलदार करें या हमारे वलमा का फर्ज है, और वो आवाम के सामने इसको पेश करें। उम्मीद है कि जो कुछ भी मैंने कहा है वो आपको याद रहेगा। इंशाअल्लाह जज़ाकल्लाह वबारक फ़ीकुम। तो आपसे मुझे आवाज़